यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको दक्षिण पूर्वी एसियाली राष्ट्रको क्षेत्रीय बैठक काठमाण्डुमा शुरू। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि दक्षिण पूर्वी एसियाली राष्ट्रबीच सहकार्य आवश्यक रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने मन्त्री परिषदको निर्णय। नेपालमा आज थप 1897 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 20 जनाको मृत्यु। संखुवासभाको मादी नगरपालिका एक खोला गाउँमा एकै परिवारका 6 जना मृत भेटिएको सम्बन्धमा प्रहरीद्वारा अनुसन्धान शुरू। र अमेरिकाको फ्लोरिडा राज्यमा एक पूर्व सैनिकद्वारा एक नाबालक सहित 4 जनाको गोलीहानी हत्या।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। मन्त्री परिषदको आजको बैठकले नेपालमा लोकतन्त्रको स्थापनाका लागि आजीवन र अनवरत संघर्ष गर्ने बीपी कोइरालाको नाममा बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद बैठकले कोरोनाको कारण प्रभावित भएको राष्ट्रिय जनगणनाको संशोधित जनगणना कार्यक्रम समेत स्वीकृत गरेको छ। बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट नेपालको विद्यालय क्षेत्र सुधार कार्यक्रम सञ्चालनका लागि प्राप्त हुने सहुलियतपूर्ण ऋण 5,54,00,00,000 तथा नेपाल स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम अन्तर्गत राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने 5,94,00,00,000 रूपियाँ बराबरको अतिरिक्त सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो।
जलवायु परिवर्तन सम्बन्धी अनुकूल कार्य गठबन्धन तथा सोको निर्देशक समितिमा नेपाल सदस्यको रूपमा सहभागी हुन स्वीकृत दिने। दार्चुला जिल्लाको बास ब्यास गाउँपालिका एक छाङरुङमा स्थापना भएका नेपाल प्रहरी चौकी भवन एक र सशस्त्र प्रहरी बल 50 नम्को गुल्मको ब्यारेक भवन एकको निर्माण प्रयोजनका लागि 8,500 क्युबिक फिट सल्लो प्रजातिको गोलिया काठ संकलन गरी उपयोग गर्न स्वीकृत प्रदान गर्ने। नेपालको लोकतान्त्रिक स्थापनाको लागि आजीवन र अनवरत संघर्षरत रहेका प्रजातान्त्रिक योद्धा स्वर्गीय बीपी कोइरालाको नाममा बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने। आर्थिक वर्ष 78-79 लागि विभिन्न आयोजनाका लागि स्थायी अस्थायी दरबन्दी सृजना गर्ने। निजामती सेवा नियमावली व्यवस्था बमोजिम निजामती सेवा दिवसको अवसरमा विभिन्न 40 जना निजामती कर्मचारीहरूलाई पुरस्कार प्रदान गर्ने।
उहाँ हुनुहुन्थ्यो कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की। आज बसेको मन्त्री परिषद बैठकले गरेका निर्णयहरू जानकारी गराउनुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि दक्षिण पूर्वी एसियाली देशबीच सहयोग आवश्यक रहेको बताउनु भएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको दक्षिण पूर्वी एसियाली राष्ट्रको क्षेत्रीय समितिको आजदेखि शुरू भएको 74 बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले कोरोना महामारीले जीवन जनस्वास्थ्य तथा सामाजिक सुरक्षामा पारेको असर रोक्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरबाट सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले नेपालको स्वास्थ्य प्रणालीले अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा क्षमताभन्दा बढ़ी भार थेग्नु परिरहेको अहिलेको अवस्थामा यस क्षेत्रका मानिसको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि बैठकले महत्वपूर्ण निर्णय लिने बताउनुभयो। प्रधानमन्त्री देउवाले मानवताका लागि नेपालले खोप औषधि उपकरण तथा प्रविधिमा समतामूलक पहुँच सुनिश्चित गर्नु आवश्यक रहेको र पहुँच नपुगेकाहरूलाई प्राथमिकतामा राखेको बताउनुभयो। बैठकमा स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले सबै मिलेर कोरोना भाइरस रोकथाम गर्नुपर्ने बताउनुभयो। विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेद्रोस अधानोम घेभिएससले कोविड 19 महामारीले अझै पनि जीवन जीविका समाज तथा अर्थतन्त्रमा क्षति पुर्याइरहेको बताउनुभयो। प्रमुख सत्तारूढ़ नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्ने भएको छ। संघीय संसद भवनको लोत्से हलमा दिउँसो 2 बजे बस्ने बैठकमा बुधबारदेखि शुरू हुन लागेको संघीय संसद बैठकमा पार्टीको तर्फबाट तयारी अध्यादेश बजेट लगायतका विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भूषालले जानकारी दिनुभयो। संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधारमा निर्धारणसहित नेपाल सरकारलाई भाषा सम्बन्धी सिफारिश गरेको छ। आयोगका अध्यक्ष डाक्टर लवदेव अवस्थीले आयोगको सिफारिश सहितको प्रतिवेदन आज प्रधानमन्त्री शेरबहादुर देउबालाई हस्तान्तरण गर्नुभयो। प्रधानमन्त्री देउबाले आयोगले समयमै सबै भाषाबारे अध्ययन अनुसन्धान र विश्लेषण गरी सिफारिश गरेकामा आयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। नेपालको संविधानको धारा 287 भएको व्यवस्था अनुसार 2073 सालमा गठित आयोगले 5 वर्षभित्र सरकारी कामकाजको भाषाको सिफारिश गर्ने मुख्य कार्यदेश पाएको थियो। संखुवा सभाको मादी नगरपालिका एक खोला गाउँमा एकै परिवारका 6 जना मृत अवस्थामा भेटिएका छन्। 58 वर्षीय तेज बहादुर कार्की, उनकी आमा 80 वर्षीय पार्वता कार्की, श्रीमती 56 वर्षीय मनमाया कार्की, 28 वर्षीय बुहारी रंजना कार्की, 10 वर्षीय नाति दीपक कार्की र 5 वर्षीय नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिनुभयो। आज बिहान छिमेकीले सबैलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएको ओझाले बताउनुभयो। अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गएरातीको अविरल वर्षाका कारण देशभरमा 8 जनाको मृत्यु भएको छ। वर्षाका कारण घर भत्कँदा 2 जनाको रोल्पामा मृत्यु भएको छ भने मकवानपुर, प्युठान र जाजरकोटमा 6 जना मृत अवस्थामा फेला परेको र 19 जनाको उद्धार गरिएको, जसमध्ये 4 जना घाइते अवस्थामा फेला परेको गृह मन्त्रालयले जनाएको छ। पहिरोका कारण देशभरिका 15 राजमार्ग अवरूद्ध भएकोमा पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, हेलम्बु राजमार्ग र पोखरा बागलुङ सड़क खण्ड अवरूद्ध भएका छन्। पहिरोका कारण पर्वतका 2 सड़क खण्ड अवरूद्ध भएका छन् भने अवरूद्ध सड़क खुलाउन अझै 2 दिन लाग्नेछ। पर्वत कुस्मा नगरपालिका जोड्ने सड़क खण्ड पनि अवरूद्ध भएको गृह मन्त्रालयले जनाएको छ। बाढ़ीका कारण म्याग्दीको धौलागिरी गाउँपालिका 2, लुलाङको खवाङमा दरखोला लघु जलविद्युत परियोजनाको पावर हाउसमा क्षति पुगेको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले देश बनाउने संकल्प बोकेका नेता कार्यकर्ताको पार्टी भएको बताउनु भएको छ। युवा संघले आज काठमाडौँमा आयोजना गरेको वृहत युवा भेलामा अध्यक्ष ओलीले देशलाई समृद्ध बनाउने एमालेको अभियानमा युवावर्गको भूमिका अत्यन्तै महत्वपूर्ण रहेकाले त्यस अभियानमा अगाडि बढ़न आग्रह गर्नुभयो। अध्यक्ष ओलीले एमालेबाट केही व्यक्तिहरूले पदको लोभमा पार्टी छाडेको उल्लेख गर्दै त्यसरी पार्टी छाड्नेहरूलाई लोभी पापीको संज्ञा दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा झण्डा उठाउने बताउनु भएको छ। उहाँले नेपालका विभिन्न कम्युनिष्ट पार्टीबीच छलफल गरी एकताको झण्डा उठाउनुपर्ने बताउनुभयो। माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई जुम मार्फत सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले डाक्टर बाबुराम भट्टराई, मोहन वैद्य किरण, नेत्र विक्रमचन्द विप्लव र उपेन्द्र यादवसँग सकारात्मक छलफल भइरहेकाले आफू आशावादी रहेको बताउनुभयो। नेकपा एमालेको स्थायी कमिटी सदस्य प्रदीप गेवालीले गठबन्धन सरकारले देश उल्टो दिशातर्फ लैजान थालेको आरोप लगाउनु भएको छ। नेकपा एमालेद्वारा आज वीरगंजमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उहाँले नेपालको राजनीतिमा पछिल्लो पटक विदेशी शक्तिको चलखेल बढ़ेको प्रति दुःख व्यक्त गर्दै पार्टी फुटेर कमजोर हुनुको सट्टा झन मजबूत भएको दावी गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।
अब बाँकी समाचार। आज देशभर 1897 जना कोरोना संक्रमित थपिएका छन्। 11609 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 1488 जना तथा 4370 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 409 जना गरी जम्मा 1897 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज 10 वर्ष मुनिका 30 बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने 11 देखि 20 वर्ष उमेरका 109 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। गएको 24 घण्टामा 1743 जना कोरोना संक्रमण मुक्त भएका छन्। आज कोरोना संक्रमणबाट थप 20 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 10,858 पुगेको छ। आज 172,232 जनाले कोरोना विरूद्धको खोप लगाएका छन्। यो सँगै अहिलेसम्म कोरोनाको पूर्ण मात्रा खोप लगाउनेको संख्या 49,62,759 पुगेको छ। देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा 30,973 जना सक्रिय संक्रमितले उपचार गराइरहेको पनि मन्त्रालयले जनाएको छ, जसमा 512 जनाले आईसीयू र 163 जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन्। कोविड 19 का कारण दोस्रो चरणको निषेधाज्ञासँगै बन्द रहेको पशुपतिनाथ मन्दिर यस वर्षको हरितालिका तीजमा पनि नखुल्ने भएको छ। तीजको समयमा भीड़भाड़ बढ़ी हुने र सुरक्षा मापदण्ड पूरा गर्न कठिन हुने भएकाले पशुपतिनाथ मन्दिर यसै महिनाको अन्तिमबाट खोल्ने तयारी भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
हिन्दू महिलाहरूको विशेष पर्व हरितालिका तीजमा श्रद्धालु भक्तजनहरूको विशेष पूजाआजा र नाचगानले झकिझकाउ हुने पशुपति मन्दिर गत वर्ष झैं यस वर्ष पनि सुनसान नै हुने भएको छ। कोरोना महामारीका कारण विगत 5 महिनादेखि पूजाआजा बन्द गरिएको पशुपति मन्दिर नखुल्ने भएपछि यसपालिको तीजमा पनि हिन्दू महिलाहरूले घर घरमा नै सुरक्षित रूपमा मनाउनु पर्नेछ। लामो समयदेखिको लकडाउनका कारण पूरा हुन नसकेको आन्तरिक संरचना निर्माणको काम चलिरहेको र तीजमा भीड़भाड़ पनि बढ़ी नै हुने हुँदा मन्दिर तीज अघि खोल्न नसकिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिनुभयो।
हामी यही महिनामा खोल्ने तयारी गर्यौँ, अब यहाँ अलिकति आन्तरिक संरचनाहरू बनाउन बाँकी भएको हुनाले लकडाउनको बेलामा मान्छेहरू आइदिएनन्। हामीले आन्तरिक लाइटिङहरू गरेका छौँ, लाइटिङको सामग्रीको कामहरू सकिया छैन र हामीले दर्शन नखोल्ने के भनेर राखेका हो। सबैको सुरक्षालाई मध्यनजर गरेर हामीले खोल्न नहुने कन्डिसन भयो तीज र पञ्चमी अगाडिपट्टि, त्यसपछि मात्रै खोल्छौँ। अब यो पल्टको हरितालिका तीज बाहिरै मनाउनु पर्ने भयो।
4-5 लाख भन्दा बढी भक्तजनको जमघट हुने हरितालिका तीजमा पशुपति मन्दिर खोल्नका लागि सबै सुरक्षा व्यवस्थाको तयारी गर्नुपर्ने र त्यसका लागि कम्तीमा पनि 15-20 दिन अगाडिदेखि तयारी थाल्नुपर्ने भएकाले पनि यसपटकको तीजमा पशुपति मन्दिर खोल्न नसकिएको कोषले जनाएको छ। कोरोनाको जोखिम कम हुँदै गएकाले जनस्वास्थ्यका सबै मापदण्ड पूरा गरी यसै महिनाको अन्तिमबाट मात्रै पशुपतिनाथको मन्दिर खोल्ने तयारी भएको बताउनुहुन्छ कोषका कार्यकारी निर्देशक डाक्टर खतिवडा।
नेपाल सरकारको सुरक्षा व्यवस्था पनि सरह तयारहरू नगरिकन हुँदैन, यसै पनि हामीले हरितालिका मनाउँदाखेरि 15-20 दिन अगाडिदेखि मिटिङ बसेर हामी तयारी गर्थ्यौँ क्या। पहिला पनि 4-5 लाख भन्दा बढी मान्छेहरू हुन्छन्, तिनीहरूको म्यानेज गर्नुपर्छ, बिना म्यानेजमेन्ट किन खोल्यो भन्ने प्रश्न आउँछ। फेरि गएर यही महिनाभित्रै खोल्छौँ हामीले, भित्र तयारी गरेर त्यो अनुसार लाइन लगाएर जप्त गराउँछौँ। 2 मिटर दूरी तयारी गरेर अनिवार्य मास्क लगाएर सेनिटाइजर लगाएर त्यो मापदण्ड भन्दा विपरीत गरेर खोल्दैनौँ हामी, मापदण्ड अप्नाएरै खोल्छौँ।
नयाँ भेरिएन्ट सहितको कोरोनाको जोखिम बढ्दै गएपछि गत वैशाख पहिलो सातादेखि पशुपतिनाथको मूल मन्दिर लगायत देवालय, शिवालय एवं गुहेश्वरी लगायतका शक्तिपीठहरू भक्तजनका लागि बन्द गरिएको छ। भदौ अन्तिमबाट पशुपतिनाथसँगै त्यस क्षेत्रका गुहेश्वरी लगायत मन्दिरहरू पनि खुला गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
जापानको प्रवेश आज्ञा भिसा पाएर पनि कोविड 19 का कारण जान रोकिएका विद्यार्थीले अध्ययनका लागि जापान जाने व्यवस्थाका लागि कूटनीतिक पहल गर्न सरकारलाई अनुरोध गरेका छन्। प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घरती र शिक्षा सचिव रामप्रसाद थपलियालाई भेटेर विद्यार्थीले जापानी दूतावाससँग संवाद मार्फत समाधान खोज्न अनुरोध गरेका हुन्। विद्यार्थीले आफूहरू स्वास्थ्य मापदण्डको पालना गरेर जापान जान पाउनुपर्ने बताएका छन्। जापानका लागि प्रवेश आज्ञा रोकिँदा झण्डै 10,000 विद्यार्थी प्रभावित भएको पीड़ितहरूले बताएका छन्। तनहुमा जारी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय तनहुले जनाएको छ। आगामी भदौ 31 गते राति 12 बजेसम्म जिल्लाभर लागू हुने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो। स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी कुल क्षमताको 50% नबढ़ने गरी जिल्लामा पार्टी प्यालेस साँझ 6 बजेसम्म र होटल रेस्टुरेन्टहरू बेलुका 9 बजेसम्म सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले जलविद्युत जलवायु परिवर्तनको असर सामना गर्न कठिनाई हुँदै गएको बताउनु भएको छ। निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका 2 स्थित इन्द्रायणी उद्यानमा आज आयोजित वृक्षारोपण कार्यक्रममा मन्त्री भूषालले औद्योगिक मुलुकको गतिविधिबाट हरित गृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको बताउँदै नेपाल जस्ता मुलुकमा जलवायु परिवर्तनले नराम्रो प्रभाव पारेको उल्लेख गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयले निजामती सेवा दिवसको अवसरमा आज काठमाडौँमा वृक्षारोपण गरेको छ। यस वर्षको निजामती दिवसका अवसरमा घोषणा गरिएको राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियान अन्तर्गत मन्त्रालयले आज काठमाडौँको सेनामंगल स्थित संचार ग्राम परिसरमा वृक्षारोपण गरेको हो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अरियाल, सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन बहादुर हमाल तथा मन्त्रालयका विभिन्न शाखा एवं विभागमा कार्यरत कर्मचारीहरूको सहभागिता थियो। कार्यक्रममा विभिन्न प्रजातिका 30 बिरूवा रोपिएको छ। यस वर्षको निजामती सेवा दिवसका अवसरमा घोषणा गरिएको राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियान आगामी 1 वर्षसम्म जारी रहने र यस अभियान अन्तर्गत देशभर कार्यरत कर्मचारीहरूले 1 करोड़ बिरूवा रोप्ने लक्ष्य रहेको संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अरियालले जानकारी दिनुभयो। अभियान अन्तर्गत संचार तथा सूचना प्रविधि मन्त्रालयको भागमा 200 बिरूवा रोप्ने जिम्मेवारी रहेको र उपयुक्त स्थान प्राप्त हुनासाथ बाँकी बिरूवा रोपिने सचिव डाक्टर अरियालले बताउनुभयो। 2013 साल भदौ 22 गते पहिलो पटक निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा 2061 सालदेखि भदौ 22 गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउँदै आइएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्तहलिया परिवारको पुनस्थापनाका लागि प्रदेश सरकारले जोड़ दिएको बताउनु भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका वड़ा नम्बर 9 सीताबस्तीमा राष्ट्रिय मुक्तहलिया समाज महासंघले आज आयोजना गरेको 13 हलिया मुक्ति दिवस कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री भट्टले संघीय सरकार र स्थानीय तहहरूसँग समन्वय गरी प्रदेश सरकारले मुक्त हलियाका समस्या समाधान गर्ने बताउनु भएको हो। सुदूरपश्चिम प्रदेशका 9 जिल्लाहरूमा पुनस्थापना हुन छूट भएका मुक्त हलिया परिवारहरूको विवरण रुजु गरी पुनर्लेखन गर्ने कुरामा प्रदेश सरकार सकारात्मक रहेको मुख्यमन्त्री भट्टले बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका 14 नम्बर वडा कार्यालयका वडा सदस्य बसन्त महर्जनलाई 2 लाख रूपियाँ घुससहित पक्राउ गरेको छ। महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौँलाई सिफारिश दिनका लागि सेवाग्राहीसँग 2 लाख घुस माग गरेको उजुरीका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिएको हो। घुस रकम लिइसकेको अवस्थामा पक्राउ परेका महर्जनमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको फ्लोरिडा राज्यमा एक पूर्व सैनिक जवानले एक नाबालक सहित 4 जनाको गोलीहानी हत्या गरेका छन्। अमेरिकी सेनाका रूपमा अफगानिस्तान र इराकमा खटिसकेका ती सैनिकले अन्जान मानिसको घरभित्रै पसेर गोली चलाउँदा 3 महिने शिशुसहित 4 जनाको हत्या गरेका हुन्। 33 वर्षीय पूर्व सैनिक ब्राउन राइली युद्धग्रस्त मुलुकबाट फर्किएपछि मानसिक रूपमा विक्षिप्त रहेका उनको केटी साथीले अनुसन्धानका क्रममा बताएकी छिन्। अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा विद्रोही समूहको आक्रमणमा परि कम्तीमा 30 जनाको मृत्यु भएको छ। उत्तर पूर्वी क्षेत्रमा शनिबार भएको घटनामा परि मृत्यु हुने सबै सर्वसाधारण रहेका संयुक्त राष्ट्रसंघको टोलीले जनाएको छ। गत अगस्तमा पनि ती आतंककारी समूहले 19 सर्वसाधारणलाई जिउँदै जलाएका थिए। अब आर्थिक समाचार।
राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि नेपाल बिजुलीमा आत्मनिर्भर बनेको छ। आयोजनाको कुल 456 मेगावाट बिजुली प्रणालीमा जोडिएपछि मुलुकको कुल जडित क्षमता झण्डै 2000 मेगावाट पुगेको छ। गत साल 21 गते आयोजनाको उद्घाटन गरिए पनि पूर्ण क्षमतामा भने चल्न सकेको थिएन। अनेकन प्राविधिक परीक्षणपछि माथिल्लो तामाकोशी आइतबारदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको हो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देश बिजुलीमा आत्मनिर्भर भएको जानकारी दिनुहुँदै यसले थप उत्साहित बनाएको बताउनुभयो। तर यसरी उत्पादित बिजुली हाल खेर जाँदा प्राधिकरणलाई दैनिक 4 करोड़ रूपियाँ बराबरको घाटा हुने गरेको भन्दै कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले माथिल्लो तामाकोशीको 456 मेगावाट र भोटेकोशीको 45 मेगावाट बिजुली भारत निर्यात गर्ने प्रस्ताव गरेको बताउनुभयो। शेयर बजारमा देखेको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यान आकर्षण भएको छ। राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पूँजी बजारमा देखिएको समस्याका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमबार गवर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरी तत्काल उपयुक्त निकास निकाल्न आग्रह गर्नुभयो। जवाफमा गवर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शेयर बजारमा देखिएको पछिल्लो परिस्थिति का सम्बन्धमा अर्थमन्त्रीले चासो दिएपछि आइतबार 108 अंकले घटेको शेयर बजार सोमबार 162 अंकले बढ़ेको छ। नेपाल महिला चेम्बरले कृषिमा संलग्न महिला उद्यमीहरूसँग अन्तर्क्रिया कार्यक्रम गरेको छ। कृषिमा संलग्न महिला उद्यमीहरूको प्रवर्धन गर्ने उद्देश्यका साथ भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा कृषि पेशामा लागेका महिला उद्यमीहरूले कृषिको व्यावसायीकरण र ब्राण्डिङमा जोड़ दिन सके नेपालले धेरै फाइदा लिन सक्ने धारणा राख्नुभयो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले उत्पादन वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउन उत्पादनशील कृषि क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने बताउनुभयो। नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीहरूलाई सहजीकरण गर्ने उद्देश्यका साथ नेपाल महिला चेम्बरले ब्राण्डिङ, प्याकेजिङ, मार्केटिङ, वित्त व्यवस्थापन लगायतका प्रभावकारी कार्यक्रम गरिरहेको बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार।
नेपाल संघको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टीम सोमबार नेपाल आइपुगेको छ। बंगलादेशी टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष शिशिर प्राजुली, एन्फा महिला कमिटिका पदाधिकारी लगायतले स्वागत गरेका थिए। बंगलादेशले नेपालसँग 2 मैत्रीपूर्ण खेल खेल्नेछ। नेपाल र बंगलादेश बीचको खेल भदौ 24 र 27 गते दशरथ रंगशालामा हुनेछ। उज्बेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप 2022 छनौट अघि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। छनौटमा नेपाल समूह एफमा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ। एसियन कप जनवरी 20 देखि फेब्रुअरी 6 सम्म हुनेछ। साबिक विजेता ललितपुर फ्याटर्सनले चौथो संस्करणको एभरेस्ट प्रिमियर लीग ईपीएलमा अफगानिस्तानका युवा अलराउण्डर आज मतुल्लाह उफर जाईलाई टोलीमा अनुबन्धन गरेको छ। ललितपुरले तेस्रो विदेशी खेलाड़ीको रूपमा 21 वर्षीय अफगानी अलराउण्डर आज मतुल्लाहलाई टोलीमा भित्राएको छ। मध्य गतिका बलिङ गर्ने उनले अफगानिस्तानबाट 1 ओडीआई खेल खेलेका छन्। उनले गत जनवरीमा आयरल्याण्ड विरूद्ध ओडीआईमा डेब्यू गरेका थिए। उनले तल्लो क्रममा राम्रो ब्याटिङको क्षमता राख्दछन्। उनले 2018 बंगलादेशबाट U19 विश्वकप र 2019 इमर्जिङ टिप्स एसिया कप खेलिसकेका छन्। भारी वर्षापछि मोनारामा आएको बाढीले च्यासल फुटबल मैदान जलमग्न भएको छ। पुननिर्माणपछि उद्घाटनको तयारीमा रहेको रंगशालामा पानी बस्दा लाखौं क्षति भएको छ। 2075 सालदेखि पुननिर्माण शुरू भएको च्यासल रंगशाला प्याराफिट र मैदानमा स्तरीय दुबो समेत रोपेर तयार अवस्थामा थियो। 2059 सालमा च्यासलमा टेक्निकल सेन्टर बनाउने एन्फाको प्रस्तावमा ललितपुर प्रशासन र च्यासल क्लबको सहमतिपछि फिफाको गोल प्रोजेक्ट अनुसार संरचना निर्माण शुरू भएको हो। च्यासल रंगशालाको पुननिर्माण राष्ट्रिय खेलकुद परिषदको 33 करोड़ लागतमा पुननिर्माण शुरू भएको हो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अझै बम बमौसम सम्बन्धी जानकारी। हाल देशभरमा उत्तर पश्चिम बंगालको खाड़ीमा अवस्थित न्यूनचापीय क्षेत्रको प्रभाव र मनसूनको न्यूनचापीय रेखा देशको पश्चिमी तराई नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी 24 घण्टामा देशभर सामान्यतया बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने प्रदेश नम्बर 1 बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम प्राप्त भएको छैन, न्यूनतम 21.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 18.8 डिग्री सेल्सियस। वर्षा 121.6 मिलिमिटर। पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस। वर्षा 28.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.1 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस। वर्षा 0.2 मिलिमिटर। र दिपायलको अधिकतम 35.4 डिग्री सेल्सियस, न्यूनतम 25.5 डिग्री सेल्सियस। वर्षा फाटफुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको दक्षिण पूर्वी एसियाली राष्ट्रको क्षेत्रीय बैठक काठमाडौँमा शुरू। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि दक्षिण पूर्वी एसियाली राष्ट्रबीच सहकार्य आवश्यक रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने मन्त्री परिषदको निर्णय। नेपालमा आज थप 1897 जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित थप 20 जनाको मृत्यु। संखुवासभाको मादी नगरपालिका एक खोला गाउँमा एकै परिवारका 6 जना मृत भेटिएको सम्बन्धमा प्रहरीद्वारा अनुसन्धान शुरू। र अमेरिकाको फ्लोरिडा राज्यमा एक पूर्व सैनिकद्वारा एक नाबालक सहित 4 जनाको गोलीहानी हत्या। यसका साथै साँझ 7 बजेको समाचार यहीँ सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।